الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام تحية والإكرام على نبي جل مكي جل مدني جل قرشي جل نوري جل عربي جل حاشمي اما بعد مومنین کرام جس طرح سے آپ کی خدمت میں دبستان زہرا کی جانب سے دیگر کتب کی کیسٹیں پیش کی گئی اسی طرح سے دبستان زہرا کی جانب سے یہ سچے واقعات کیسٹ کی شکل میں پیش کی جا رہی ہے تاکہ تمام مومنین کرام اس کیسٹ کے ذریعے سے زیادہ سے زیادہ تعداد میں استفادہ فرمائیں اور ہمارا پتہ دبستان زہرا آڈیو کیسٹ اینڈ بک لائبریری 50 حضرت عباس علیہ الصلوۃ والسلام اسٹریٹ پالا گلی پوسٹ باکس نمبر 5295 بامبے نمبر 9 انڈیا اور اس کیسٹ میں آواز ہے سید قلب عباس ہاشمی کی اور اس کتاب کا نام سچے واقعات اس کے مؤلف آیت اللہ سید عبد الحسین دست غیب شہید روح اللہ اور مترجم الحاج مولانا سید محمد باقر صاحب قبلہ باقری جوراسی. مومنین کرام ہم دبستان زہرا کی جانب سے آپ کی خدمت میں تمام کیسٹیں پیش کرتے ہیں تاکہ تمام مومنین کرام اس کیسٹوں کے ذریعے سے زیادہ سے زیادہ تعداد میں استفادہ فرمائیں. آئیے اب ہم عرض کرتے ہیں واقعہ نمبر 42 احمد ابن طولون اور قاری قرآن. اگر تم قرآن کے ساتھ رہو اور دنیا سے ایمان کے ساتھ جاؤ تو اگر ایک شخص بھی تمہارے لیے اخلاص کے ساتھ ایک قرآن بھی پڑھ دے تو تمہارے لیے کافی ہوگا, ورنہ احمد ابن طولون کی حکایت سامنے آئے گی. دمیری نے حیات الحیوان میں لکھا ہے کہ وہ مصر کا بادشاہ تھا. سامنے آئے گی مصر کا بادشاہ تھا جب وہ مرا تو حکومت وقت کی طرف سے ایک قاری قرآن اس کی قبر پر معین کیا گیا اور اس کے لیے بہت بڑی تنخواہ مقرر کی گئی. چنانچہ وہ تلاوت میں مشغول رہا کرتا تھا. ایک روز لوگوں نے خبر دی کہ وہ قاری ناگہانی طور پر غائب ہو گیا. ہر طرف اس کی تلاش شروع ہوئی, یہاں تک کہ اسے ڈھونڈنے نکالا گیا. اس سے پوچھا گیا, تم کس لیے بھاگ گئے؟ اس نے کہنے کی جرأت نہیں کی کہ صرف اشارے سے بتایا کہ میں استعفیٰ دیتا ہوں. اس سے کہا گیا کہ اگر تمہارا حق المحنت کم ہے تو اسے دو گنا کر دیا جائے گا. اس نے کہا, اگر کئی گنا اضافہ کر دیا جائے تب بھی میں قبول کرنے کے لیے تیار نہیں ہوں. بالآخر کہا گیا کہ جب تم اس کا سبب نہ بتاؤ گے ہم تم سے دستبردار نہ ہوں گے. اس نے کہا چند راتیں پہلے صاحب قبر نے مجھ پر اعتراض کیا اور میرا گریبان تھام کر کہا, تم میری قبر پر قرآن کیوں پڑھتے ہو؟ میں نے کہا, مجھے یہ معین کیا گیا ہے کہ تمہارے لیے قرآن پڑھوں تاکہ تمہیں اس کی برکت اور ثواب پہنچے. اس نے کہا, ایسا نہیں ہے, بلکہ ہر اس آیت کے نتیجے میں جس کی تم تلاوت کرتے ہو میرے لیے آگ کے اوپر ایک اور آگ کا اضافہ ہوتا ہے. مجھ سے کہا جاتا ہے کہ تو سن رہا ہے, دنیا میں اس پر عمل کیوں نہیں کیا؟ لہٰذا مجھ کو معاف رکھیے, میں اب دوبارہ اس قبر پر قرآن پڑھنے کی جرأت نہیں کر سکتا. واقعہ نمبر 43 30 سال کی نماز جماعت کا اعادہ. اس حکایت پر غور کرنے کی ضرورت ہے تاکہ ہم بھی کہیں اس بدنصیبی میں مبتلا نہ ہو جائیں. ایک نیک اور متقی انسان 30 سال کی مسلسل ایک مسجد کے صف اول میں حاضر ہوتا رہا. یہ تمام نمازیوں سے پہلے آ جاتا تھا اور سب سے آخر میں جاتا تھا. 30 سال کے بعد اتفاق سے ایک روز کوئی ایسا کام پیش آ گیا کہ یہ ہمیشہ کی طرح مسجد نہ پہنچ سکا. جب یہ پہنچا تو جماعت کی صفیں قائم ہو چکی تھی اور اگلی صفوں میں گنجائش نہ ہونے کی وجہ سے مجبوراً آخری صف میں اقتدا کی. جب نماز تمام ہوئی اور لوگ واپس جانے لگے تو اسے دیکھتے جا رہے تھے کہ اس کو اس بات سے سخت ملال اور خجالت ہوئی کہ لوگوں نے اسے آخری صف میں کیوں دیکھا. اس کے بعد اس نے اپنی جگہ پر غور کیا کہ مجھے شرمندگی کس وجہ سے ہوئی. اس نے خود اپنی ذات سے خطاب کیا, کیا بدبخت, معلوم ہوتا ہے کہ تو ان 30 برسوں میں فقط لوگوں کے سامنے نمائش کے لیے پہلی صف میں کھڑا ہوتا تھا, ورنہ اگر خدا کے لیے ایسا کرتا تھا تو آج جبکہ خدا نے ایسا نہیں چاہا اور تجھے آخری صف میں جگہ ملی تو لوگوں کے دیکھنے سے تجھے رنج اور خجالت کیوں لاحق ہوئی؟ چنانچہ اس نے توبہ اور استغفار کیا اور گزشتہ 30 سال کی ساری نمازوں کی قضا کی. واقعہ نمبر 44 3 سال کے بعد क्या करूंगा। 30 साल से ज्यादा मुद्दत गुजरी, शिराज में एक ताजिर दिवालिया होकर खाना नशीन हो गया और घर में जो कुछ असासा था बतदरीज उसे फरोख्त करके औकात बसर करने लगा। एक रोज इस फिक्र में लग गया कि अगर इसी तरीके से काम चलाता रहा तो कब तक ऐसा कर सकूंगा। चुनांचे जितना सामान बचा था अपने नजदीक उसकी कीमत लगाई। उसके बाद रोजाना के अखराजात से उसकी मुताबिकत की तो अंदाजा हुआ कि तमाम अशिया की फरोख्त से सिर्फ 3 साल तक जिंदगी बसर की जा सकती है। उसने सोचा कि फिर 3 साल के बाद क्या करूंगा, सिवाय इसके कि आम मजमाओं और रास्तों में गदाई का पेशा अख्तियार करूं। मैं जो एक जमाने तक ताजिर रहा और शराफत के साथ जिंदगी गुजार चुका हूं, लोगों के सामने क्यों कर दस्त सवाल दराज करूंगा जबकि सब मुझे पहचानते भी हैं। आखिरकार इन शैतानी वसवसों के नतीजे में जहर खाकर खुदकुशी कर ली। वाक्य नंबर 45, जालीनूस का मर्जुल मौत। हकीम जालीनूस की आखिर उम्र में इस हाल का मर्ज लाहक हुआ और एक तवील मुद्दत तक जिस कदर वो अपने इलाज की कोशिश करता रहा मर्ज बढ़ता गया। लोग उस पर तान करते थे और कहते थे कि अपने फन में कमाल के बावजूद ताज्जुब है कि मराज और बिलखसूस इस मर्ज के इलाज में आजिज है। आखिरकार लोगों के तान और तन से तंग आकर उन्हें बुलाया और कहा कि एक मटका लाओ और उसे पानी से लबरेज करो, फिर उसमें थोड़ी सी दवा डाली और कहा अब इसको तोड़ दो। मटका तोड़ा गया तो उसका सारा पानी जम चुका था। जालीनूस ने कहा कि मैं ये दवा काफी मकदार में खा चुका हूँ लेकिन कोई फायदा नहीं हुआ। ये जान लो कि कजा इलाही के मुकाबले में कोई चीज नफा नहीं पहुँचाती। बिलाखिर इसी मर्ज में इंतकाल हुआ। यानू रस्तू तेप लाजिम में इब्तला होकर मरा। अफलातून का फालिज में इंतकाल हुआ। बकरात के इलाका सिल के मर्ज में हुई और जालीनूस असहाल की बीमारी में दुनिया से उठा। बावजूद ये कि चारों अशख़ास बहुत बड़े हुक्मा और रुतबा में से थे लेकिन ताजुब खैज बात यह है कि उन्हें इमराज मुब्तला होकर मरे जिनके इलाज में खुसूसी महारत रखते थे ताकि दुनिया देख ले कि वह अल क़ाहिर फौक इबादिही यानी खुदा अपने बंदों पर गालिब है। वाक़िया नंबर 46, हमीद इब्ने कहतबा की रहमत खुदा से मायूसी। किताब यून अखबार रजा में अब्दुल्ला बजाज निशापुरी का यह बयान मनकूल है कि मेरे और हमीद इब्ने कहतबा मलून के दरमियान एक मामला था। एक बार मैं सफर से वापस आया ही था कि उसने मुझे बुला भेजा। मैं उसी सफरी लिबास में उसके सामने चला गया। जब मैं उसके पास पहुंचा तो माह रमजान मुबारक की 1 तारीख और जहर का वक्त था। मुलाजमीन एक तश्त और आफ्ताबा लाए। उसने अपने दोनों हाथ धोए और मुझे भी हाथ धोने का हुक्म दिया। चुनांच मैंने तामील की और ये भूल गया कि माह रमजान है और मैं रोजे से हूँ। जब खाना लाया गया तो मुझे याद आया और मैं पीछे हटकर बैठ गया। हमीद ने कहा तुम खाना क्यों नहीं खाते। मैंने कहा माह रमजान है और मैं ना मरीज हूँ ना इफ्तार के लिए कोई दूसरा उज्र रखता हूँ। गालिबन आप कोई उज्र रखते होंगे। इस बात पर वो रोने लगा और कहा मैं भी न बीमार हूँ और न कोई दूसरा उज्र रखता हूँ। और उसके आंसू जारी हो गए। खाने से फरागत के बाद मैंने उससे गिरिया का सबब पूछा तो उसने कहा जिस जमाने में हारून रशीद तूस में था एक रात मुझे तलब किया। जब मैं उसके पास पहुंचा तो देखा कि उसके करीब एक शमा रोशन है और एक सब्ज रंग की बरहना शमशीर उसके सामने रखी है। जब मुझे देखा तो पूछा अमीरुल मोमिनीन के लिए तुम्हारी इताअत कैसी है। मैंने कहा जान माल के साथ। उस पर मुझे रुखसत कर दिया। दोबारा फिर तलब किया और वही सवाल दोहराया। मैंने कहा जान माल और अहलो औलाद के साथ। इस बार मुझे रुखसत की कर दिया। फिर तीसरी मरतबा बुलाया और वही सवाल किया तो मैंने कहा जान माल अहलो औलाद और दीन ईमान के साथ। ये सुनकर वो हंसा और कहा ये तलवार उठाओ और ये खादिम जिस शख्स की निशानदही करे उसे कत्ल करो। मैं तलवार उठा के खादिम के हमरा बाहर निकला। वो मुझे एक घर पर ले गया जिसके दरवाजे पर कुफल लगा हुआ था। हम लोग कुफल खोल के अंदर गए तो देखा कि मकान के वस्त में एक कुआं है और इसमें 3 कोड़ियां और तीनों में कुफल हैं। उसने एक को खोला تو میں نے دیکھا کہ اولاد علی اور فاطمہ میں سے 20 نفر بوڑھے اور جوان زنجیروں میں جکڑے ہوئے پڑے ہیں. خادم نے کہا سب کو قتل کرنا ہے. وہ ایک ایک کو سامنے لاتا تھا اور میں اس کی گردن مار دیتا تھا, پھر اس کے جسم و سر کو اسی کنویں میں ڈال دیتا تھا. اسی طرح 20 افراد قتل ہو گئے. اس کے بعد اس نے دوسرا خجرا کھولا, اس میں بھی 20 نفر علوی سادات پاوا زنجیر تھے. میں نے انہیں بھی ہارون رشید کے خادم کے اشارے پر قتل کر کے کنویں میں ڈال دیا. پھر اس نے تیسرا حجرا کھولا, اس میں بھی 20 علوی اس طرح مقید تھے. میں نے انہیں بھی سابق مقتولین کی طرح قتل کیا. آخری شخص ایک بوڑھا انسان تھا. اس نے مجھ سے کہا وائے ہو تجھ پر, روز قیامت جس وقت تجھ کو میرے جدے حضرت رسول خدا صلی اللہ علیہ وسلم کے حضور میں پیش کیا جائے گا تو اس وقت تیرے پاس کیا عذر ہوگا, جبکہ تو ان کی اولاد میں سے 60 بے گناہ افراد کا قاتل ہوگا. یہ سنتے ہی میرا بدن کانپنے لگا, لیکن خادم نے میری طرف غیظ کی نظروں سے دیکھا اور مجھے خوف دلایا. چنانچہ میں نے اس پیر مرد کو بھی قتل کر کے کنویں میں ڈال دیا. بس جس شخص نے اولاد رسول میں سے 60 افراد کو قتل کیا ہو اسے روزے اور نماز سے کیا فائدہ پہنچ سکتا ہے؟ مجھ کو یقین ہے کہ ہمیشہ جہنم میں رہنا ہے, لہذا روزہ نہیں رکھتا. مروی ہے کہ جب امام علی ابن موسیٰ رضا علیہ السلام خراسان میں تشریف لائے تو عبداللہ نشاپوری نے آپ کے سامنے اس ملعون کی داستان اور پروردگار عالم کی رحمت سے اس کی مایوسی کا ذکر کیا تو آپ نے فرمایا وائے ہو اس پر حمید, خدا کی رحمت سے جو مایوسی رکھتا تھا اس کا گناہ ان 60 نفر علوی سادات کے قتل سے بھی زیادہ ہے, کیونکہ اگر وہ ملعون ان بے گناہ سادات کے قتل اور اس عظیم گناہ کے ارتکاب کے بعد اپنے خدا سے بالکل ہی منحرف نہیں ہو گیا ہوتا اور حقیقتاً اپنے جرم پر پشیمان ہو کے صدق دل سے توبہ کرتا اور گریہ و زاری اور عاجزی کے ساتھ رحمت خداوندی سے التجا کرتا تو خدا کریم اس کی توبہ کو قبول فرما لیتا, جس طرح پیغمبر خدا صلی اللہ علیہ وسلم کے چچا سید الشہداء جناب حمزہ کے قاتل وحشی کی توبہ قبول فرمائی تھی. در حالی کہ اس نے حضرت رسول خدا کے دل کو غیر معمولی اذیت پہنچائی تھی اور اس کی اس وحشانہ حرکت کے باوجود اس نے ان بزرگوں کی لاش کا مسئلہ کیا تھا, آ حضرت نے اس کی توبہ منظور فرما لی تھی. واقعہ نمبر 47 لبیب عابد کی داستان, کتاب فرج بعد شدہ میں لبیب عابد سے نقل کیا گیا ہے کہ اپنے ایام جوانی میں ایک روز میں اپنے گھر میں ایک سانپ کو سوراخ میں داخل ہوتے ہوئے دیکھا تو اس کی دم کو پکڑ کے طاقت کے ساتھ کھینچتا تاکہ اسے باہر نکال کے مار ڈالوں. دفعتاً اس نے اپنا سر باہر نکال کے میرے ہاتھ میں کاٹ لیا. اس کے بعد میرا ایک ہاتھ شل اور ناکارا ہو گیا. کچھ مدت کے بعد دوسرا ہاتھ بھی شل ہو گیا. ابھی زیادہ زمانہ نہیں گزرا تھا کہ دونوں آنکھوں سے نابینا ہو گیا اور میری زبان بھی گنگ ہو گئی. میں ایک مدت تک کسی حال میں رہا اور مجھے ایک تخت پر ڈال دیا گیا تھا. میرے سارے حواس اور اعضاء و جوارے بالکل ہی جواب دے چکے تھے اور فقط سننے کی قوت باقی تھی, جو میرے لیے ایک بڑی مصیبت تھی کیونکہ میں ہر سخت و سست و ناگوار بات سنتا تھا لیکن جواب دینے پر قادر نہیں تھا. اکثر اوقات میں پیاسا ہوتا تھا اور کوئی شخص مجھے پانی نہیں دیتا تھا. اکثر اوقات میں سیراب ہوتا تھا اور بجبر میری حلق میں پانی اڈیلا جاتا تھا لیکن میں اشارہ بھی نہیں کر سکتا تھا. اسی طرح زیادہ ترین میں سخت بھوکا ہوتا تھا اور کوئی شخص مجھے غذا نہیں دیتا تھا, اور بیشتر ایسا ہوتا تھا کہ زبردستی میرے منہ میں غذا ٹھونسی جاتی تھی. جب اسی حالت میں میں جبکہ موت زندگی سے بدر جہاں بہتر تھی ایک سال گزرا تو ایک عورت میری زوجہ کی پاس آئی اور پوچھا کہ لبیب کیسا ہے. زوجہ نے کہا نہ وہ اچھا ہوتا ہے کہ اسے راحت ملے اور نہ مرتا ہے کہ ہم لوگوں کی اس کی موت سے آرام ملے. اسی طرح کچھ اور باتیں بھی کہیں جن سے مجھے معلوم ہوا کہ یہ لوگ مجھ سے تنگ آ چکے ہیں اور اپنا سکون اور راحت میری موت میں سمجھتے ہیں. چنانچہ میں بہت دل شکستہ اور اس بیچارگی اور مجبوری کے عالم میں پورے خلوص اور انتہائی خضوع خشوع کے ساتھ میں نے دل ہی میں دل میں اپنے خدا کے ساتھ مناجات کی اور موت یا حیات کے ذریعے اس کرب و شدت سے نجات کی. درخواست کی پروردگار عالم سے اسی وقت میرے تمام اعضا میں شدید درد کی ٹیس اٹھنا شروع ہوئی، یہاں تک کہ رات ہو گئی اور درد میں سکون ہو گیا تو میں سو گیا۔ جب بیدار ہوا تو دیکھا میرا ہاتھ سینے پر رکھا ہوا ہے، در حالے کہ وہ ایک سال سے زمین پر پڑا ہوا تھا اور اس میں مطلق حرکت نہیں تھی بجز اس کے کہ کوئی دوسرا شخص اسے جنبش دے۔ میں نے تعجب کیا یہ کیسے ہوا، اور میرے دل میں آیا تھا کہ ہاتھ کو ہلا کے دیکھوں، چنانچہ اسے ہلایا، اٹھایا اور پھر سینے پر رکھا، دوسرے ہاتھ کو بھی حرکت دی، پاؤں کا بھی امتحان لیا اور بالآخر اپنی جگہ سے اٹھ کے تخت سے نیچے اتر آیا اور مکان کے صحن میں پہنچا تو میری نظر آسمان کی طرف گئی اور ایک سال کے بعد ستاروں کا مشاہدہ کیا۔ قریب تھا کہ مجھے شادی مرگ ہو جائے، میری زبان سے بے اختیار یہ کلمہ جاری ہو گیا، یا قدیم الاحسان لک الحمد۔ واقعہ نمبر 48، تہ دستی کے بعد ثروت، کتاب فرج بعد شدہ میں ایک بڑے تاجر سے یہ عجیب داستان نقل کی گئی ہے کہ میں حج کے سفر میں تھا اور ایک ہمیانی جس میں تقریباً 3,000 دینار اور زر و جواہر تھے میری کمر سے بندی ہوئی تھی، راستے میں ایک منزل پر قضاء حاجت کے لیے بیٹھا تو وہیں ہمیانی کھل کر گر گئی۔ جب میں وہاں سے چند فرسک آگے بڑھ گیا تو خیال آیا، لیکن اب واپسی ممکن نہ تھی اور چونکہ میں بہت دولت مند تھا لہذا اس کثیر مال و زر کے گم ہو جانے کا میرے اوپر کوئی اثر نہیں ہوا۔ جب میں وطن واپس ہوا تو بلا اور مصائب کے دروازے میرے اوپر کھل گئے اور رفتہ رفتہ سارا مال و دولت میرے ہاتھوں سے جاتا رہا، عزت کی زندگی ذلت سے بدل گئی اور میں دوستوں کے سامنے خجالت اور دشمنوں کی شماتت، مال و ثروت کے زوال اور تباہ حالی کی وجہ سے آوارہ وطن ہو گیا۔ اثناء سفر میں ایک رات ایک گاؤں میں پہنچا، اسی وقت مال و دنیا سے میرے پاس صرف ایک دانگ اور نصف نقرہ تھا۔ بارش کی اندھیری رات تھی، میں اپنے اہل عیال کے ہمراہ اس گاؤں میں واقع ایک شکست حال کارواں سرا میں پہنچا اور وہیں میری اہلیہ کے یہاں ولادت ہوئی۔ اس نے مجھ سے کہا میرے لیے غذا کا انتظام کرو ورنہ میں اسی وقت ہلاک ہو جاؤں گی۔ میں انتہائی پریشانی اور فکر اندوہ کے عالم میں ایک بقال کی دکان پر گیا، اس نے میری کافی خوش آمد اور عاجزی کے بعد دروازہ کھولا۔ میں نے ایک دانگ اور نصف نقرہ سے اسے دیا، اس نے تھوڑا روغن زیتون اور میتھی جوش کر کے ایک مٹی کے پیالے میں ڈال کے مجھے دیا۔ جب میں کارواں سرا کے قریب پہنچا تو میرا پاؤں لڑکھڑایا اور میں گر پڑا، وہ مٹی کا پیالہ ٹوٹ گیا اور جو کچھ اس میں تھا وہ سب گر گیا۔ میرا دل رنج اور غصے کی شدت میں زندگی سے سیر ہو گیا اور میں اسی جگہ پھر کھڑا ہو کر اپنے منہ پر تماچے مارنے لگا اور بے اختیار بلند آواز سے گریہ زاری کرنے لگا۔ اس مقام کے قریب ایک شاندار اور بلند بالا مکان تھا، ایک شخص نے دریچے سے سر نکالا اور مجھے ڈانٹتے ہوئے کہا کہ تم نے آدھی رات کو یہ کیا شور غوغا مچا رکھا ہے اور میری نیند خراب کی ہے۔ میں نے اس سے اپنی سرگزشت بیان کی تو اس نے کہا ایک دانگ اور نصف نقرہ کے لیے اس قدر رونا پیٹنا، اس جھڑک نے مجھے اور بے چین کر دیا اور میں نے کہا خدا جانتا ہے اتنی مالیت کی میرے نزدیک کوئی قدر و قیمت نہیں، لیکن مجھے اپنے اور اپنے اہل عیال کے اوپر رحم آتا ہے اور جو بھوک سے ہلاک ہو رہے ہیں خدا کی قسم میں فلاں سال حج کے لیے گیا تھا، اسی وقت مجھے ایسی فارغ الباری حاصل ہوئی تھی کہ فلاں منزل پر میری ایک ہمیانی جس میں 30,000 دینار اور زر و جواہر تھے گم ہو گئی تھی، لیکن اس کا میرے اوپر کوئی اثر نہیں پڑا تھا۔ خدا سے ڈرو اور میری سردنش نہ کرو۔ جب اس نے یہ بات سنی تو کہا اس ہمیانی کی پہچان کیا ہے، میں پھر رونے لگا اور کہا یہ کیا بے محل سوال ہے جو تم اس موقع پر مجھ سے کر رہے ہو۔ وہ اپنے گھر سے باہر نکل آیا اور مجھ سے کہا تم جب تک اپنی ہمیانی کی شناخت مجھے نہ بتاؤ گے میں تم سے دستبردار نہیں ہوں گا۔ ناچار ہو کر میں نے اسے تفصیل بیان کی تو میرا ہاتھ تھام کر اپنے گھر میں لے گیا اور پوچھا کہ تمہارے عیال کہاں ہیں، میں نے بتا دیا تو اس نے اپنے غلاموں کو حکم دیا اور وہ لوگ جا کر میرے اہل عیال کو لے آئے اور اس کی حرم سرا میں پہنچا دیا۔ اس نے تاکید کی جس چیز کی ضرورت ہو انہیں مہیا کر دی جائے، چنانچہ میرے لیے پیراہن اور لباس لایا گیا اور مجھے پہنا کر حمام لے جایا گیا۔ اس طرح میں نے وہ رات بہت آرام سے گزاری۔ جب میں صبح کو اٹھا تو اپنے کو انتہائی آرام و آسائش میں پایا۔ اس نے کہا کہ چند روز یہیں قیام کرو تاکہ تمہاری اہلیہ روز بصیحت ہو جائے۔ اس نے 10 روز تک میری میزبانی کی اور روزانہ 10-20 دینار دیتا تھا۔ اس نے ابتدا میری جو سرزنش اور استہزاء کیا اس کے بعد اس قدر لطف و مہربانی پر مجھے حیرت تھی کہ اس کے بعد اس نے کہا کہ تمہارا پیشہ کیا ہے۔ میں نے کہا میں ایک تاجر آدمی ہوں۔ और लेन देन मेरा पेशा है। उसने कहा, मैं तुम्हें सरमाया दे रहा हूँ ताकि मेरी शिरकत में खरीद फरोख्त करो। इसके बाद 200 तलाई दीनार लाकर मुझे दिए और कहा, यहीं रहकर खरीद फरोख्त शुरू करो। मैं बहुत मसरूर हुआ और तजारत में मशगूल हो गया। चंद रोज के बाद जो नफा हासिल हुआ था लाकर उसके पास जमा कर दिया था। एक रोज घर के अंदर गया और एक हमयानी लाके मेरे पास रख दी। मैंने देखा तो वही हमयानी थी जो सफर हज में मुझसे खो गई थी। इंतहाई खुशी की वजह से मुझको गश आ गया। जब मैं होश में आया तो अल्लाह अल्लाह, ये तो वही हमयानी है जो मुझसे मक्का मज़मा के रास्ते में गिर गई थी। मैंने कहा उससे, कई साल से इस हमयानी की निगहदाश्त की जहमत में मुब्तला हूँ। जिस दिन तुमने उसकी शनाख्त बयान की मैंने चाहा कि तुम्हें वापस कर दूं, लेकिन ये खौफ हुआ कि तुम्हें कहीं शादी मर्ग ना हो जाए, लिहाजा बतदरीज तुम्हारा माल तुमको तुम तक पहुंचाया। अब अपनी हमयानी लो और मुझे माफ कर दो। मैंने वो हमयानी लेकर जो कुछ कर्ज मेरे जिम्मे था उसे अदा करके खुदा का शुक्र अदा किया और फिर इस नेक इंसान का शुक्रिया अदा करने के बाद अपने वतन वापस हुआ और इसी रोज फराखी और फारिगुल बाली के दरवाजे दोबारा मुझ पर खुल गए। यकीनन हर सख्ती के साथ आसाइश है। वाकया नंबर 49, शाह सुलेमान सफवी के खजाने का कर्ज। एक शख्स पर शाह सुलेमान सफवी के खजाने का 5000 तुमान कर्ज हो गया और इससे तहरीर ली गई कि एक मुअय्यना मुद्दत के अंदर अदा कर देगा। उसने किसी न किसी तरह जहमत उठा के इसी मुद्दत के अंदर कर्ज अदा कर दिया और उसकी रसीद हासिल कर ली, लेकिन उसकी सनद तहरीर वापस नहीं मिल सकी। चंद रोज के बाद वसूल करने वाले अहले कार का इंतकाल हो गया और उसकी जगह पर दूसरा शख्स मुकर्रर हो गया। उसने वो तहरीरी सनद जिसमें अदायगी की मुद्दत दर्ज थी बरामद करके बादशाह के रूबरू पेश कर दी। वो कर्जदार शख्स कहता है कि मुझे तलब किया गया तो मैंने कहा मैंने ये रकम अदा कर दिया है और मैंने इसकी रसीद भी ले ली थी। मुझसे कहा गया कि वो रसीद ले आओ वरना तुम्हें ये रकम अदा करना होगी। मैं घर पहुंचा और घर का सारा सामान उलट पुलट के देखा लेकिन वो रसीद नहीं मिली। यहाँ तक कि एक हफ्ते तक तलाश करने के बावजूद उसका सुराग नहीं मिला। चुनांच मुझ पर एक सख्त वसूल कुनिंदा मुकर्रर किया गया। मैंने फिर एक हफ्ते की मोहलत ली और पड़ोसियों के घरों में और हिरास मुकाम पर ढूंढा जहाँ उसके होने का इम्कान था, लेकिन कोई नतीजा नहीं हुआ मिला। तीसरे हफ्ते में बहुत ही सख्त और जालिम किस्म के कारिंदे मुकर्रर किए गए कि या वो मुझसे मुतालबा वसूल करें या मुझे कत्ल कर दें। मेरे लिए इतनी रकम मुहैया करना किसी तरह मुमकिन न था। नतीजा यह हुआ कि शाही मुलाजमीन मुझे घर से खींचते हुए ले चले। चौराहे पर मुझको सजा दी जाएगी ताकि वो मुतालबा वसूल हो या हलाक हो जाऊं। मैं चलते हुए असनाए राह में पंजतन पाक अलैहिस्सलाम से मुतवसिल हुआ। मैं चूंकि अफ्यून इस्तेमाल करने का आदी था और आज मैं सर नहीं हुई थी लिहाजा मैं बेहाल हो गया था। रास्ते में एक अत्तार की दुकान पर पहुंचा तो उससे थोड़ा अफ्यून का माजून तलब किया। उसने कागज में लपेट कर मुझे दे दिया। मैंने वो माजून खा लिया और कागज फेंक दिया लेकिन वो कागज मेरे दामन से चिपक गया। मैंने दामन को झटका दिया लेकिन वो नहीं गिरा। बिलाखिर मैंने उसे कपड़े से छुड़ाकर फेंकना चाहा तो देखा उस पर मुहर लगी हुई है। जब गौर से देखा तो मालूम हुआ कि वही अदायगी की रसीद है जिसका मुझसे मुतालबा किया जा रहा है। मैं शरीर मसरत के आलम में दो जानू होकर उसी जगह सजदे शुक्र बजा लाया और रसीद पेश करके रिहाई हासिल की। एक मोहताज सैयद की दास्तान। सन 1229 हिजरी में काशान के अंदर दीवानी का एक तहसीलदार एक मोहताज सैयद से दीवानी के कुछ मुतालबे का तकाजा कर रहा था और उसके लिए तशद्दुद से काम ले रहा था। वो सैयद हर चंद आजजी और अलहाओ जारी करता था कि इस वक्त मेरे पास कुछ नहीं है, मुझे मोहलत दी जाए, लेकिन उस पर कोई असर नहीं हो रहा था। यहाँ तक कि तहसीलदार ने कहा, अगर तुम्हारे जद कुछ कर सकते हैं या तुम्हारे सर से मेरे जोर जबरदस्ती की बला को टाल दें या तुम्हारे लिए कारसाजी करें। फिर इससे एक मुतबर जमानत ली और कहा कि अगर कल सुबह तुलुए आफ्ताब तक रकम जमा न करोगे तो तुम्हारे हल्क में नजासत भर दूंगा। अपने जज से कहो जो कुछ कर सकती हूँ कर लें। जब रात हुई तो मरदूद घर की छत पर सोया हुआ था। निस्व शब में पेशाब करने के लिए उठा और छत के किनारे तक आया। चूंकि अंधेरा था लिहाजा उसका पांव परनाले के ऊपर पड़ा और वो परनाले के साथ नीचे गिरा। हुस्न इत्तेफाक से परनाले के नीचे बैतुल खला का एक कुआं भी था। वो सर के बल सीधा उसी कुएं में चला गया। इस आधी रात में किसी को इसका इल्म भी नहीं हुआ। जब लोग सुबह को पहुंचे तो देखा कि वो सर से नाफ तक नजासत और गलाजत में गर्क है। उसके हल्के में इतनी नजासत भर गई है कि इसका पेट फूल गया है और वो इसी हालत में मर चुका है। वाकया नंबर 51, शदायद और खुदा की रहमत। नराकी मरहूम की किताब खजाइन में मदीने की एक बुजुर्ग शख्सियत से मनकूल है कि एक बार जमाना मुझसे मुवाफिक हो गया और मैं नेमत और सरवत की जिंदगी बसर करने के बाद फख्र अफलास में मुब्तला हो गया। मैं इमाम जाफर सादिक अलैहिस्सलाम की खिदमत में हाजिर हुआ तो आपने मेरी हालत पर अफसोस फरमाया और चंद अशार पढ़े जिनका मतलब यह है कि अगर तुम कभी तंगी और परेशानी हाली में मुब्तला हो जाओ तो बेसब्री और जजा और फजा न करो, क्योंकि तुम बहुत दिनों तक फारिगुल बाली और आसाइश में भी रह चुके हो। हर शिद्दत और सख्ती के बाद राहत और आसाइश का दौर आता है। खुदावंद आलम कुरान मजीद में इरशाद फरमाता है, इन्ना माल उसरे युसरन, यानी हर सख्ती के साथ आसानी है। ये कलाम हर बात से ज्यादा सच्चा है। ना उम्मीद ना हो, क्योंकि मायूसी कुफ्र है। खुदा ताला करीब ही तुम्हें गनी कर देगा, बस अपने परवरदिगार से बदगुमानी ना करो। हक ये है कि वो नेकी के साथ सबसे ज्यादा वफा करने वाला है। जब मैंने हजरत से यह अशआर सुने तो खुदा ताला ने मुझे ऐसी तसल्ली और खुशी अता फरमाई कि जब मैं वहां से निकला तो अपने को तमाम लोगों से ज्यादा तवांगर और दौलतमंद महसूस करने लगा। और ज्यादा मुद्दत नहीं गुजरी थी कि खुदा ने मुझे इस रंजो मेहनत से निजात अता फरमाई। वाकया नंबर 52, लायक़े तवज्जो। इस किताब में हजरत रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम से रिवायत की गई है कि रंज और गम और शिद्दत के दफा करने के लिए इस आये करीमा को पढ़ा जाए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला इलाहा इल्ला अंत सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन। इस तरह आहज़रत से ये जुमला भी मनकूल है, अल्लाहु रब्बी ला उशरिकु बिही शैआ। इस मुकाम पर और दीगर कुतुब आदिया में भी दुआएं मौजूद हैं। बेहतर है कि इनसे इस्तेफादा किया जाए ताकि इंसान शदायद में फंसकर अपने को गुम ना कर दे। वाकया नंबर 53, इस्तेजाबत में ताखीर कुर्ब की मौजिब है। अल्लाहुम्मा जलील रहमा हयातुल कुलूब में फरमाते हैं कि बसनद सही इमाम मोहम्मद बाकर अलैहिस्सलाम से मरवी है कि हजरत इब्राहिम खलीलुल्लाह बयाबानों और शहरों में गश्त फरमा रहे थे ताकि खुदा की मखलूक से इबरत हासिल करें। एक रोज आपने देखा कि बयाबान में एक शख्स नमाज मशगूल है और उसकी सदा आसमानों की तरफ बुलंद हो रही है और उसका लिबास पश्मीने का है। हजरत इब्राहिम अलैहिस्सलाम उसकी नमाज से मुतअज्जिब हुए और उसके करीब बैठ गए। जब वो नमाज से फारिग हुआ तो उससे फरमाया कि तुम्हारा तरीका मुझे पसंद आया, मैं तुमसे दोस्ती करना चाहता हूँ, लिहाजा ये बताओ कि तुम्हारा घर कहाँ है ताकि जब चाहूँ वहां आ सकूं। उसने कहा, तुम मेरे घर तक नहीं पहुंच सकते क्योंकि बीच में एक दरिया हायल है और तुमसे पार नहीं कर सकते। आपने फरमाया, फिर तुम किस तरह उबूर करते हो? उसने कहा, मैं पानी पर चल सकता हूँ। आपने फरमाया, जो खुदा तुम्हें पानी पर चलाता है वो इस बात पर कादिर है कि पानी को मेरे लिए भी मसखर कर दे, उठो चलो ताकि आज की रात मैं तुम्हारे साथ गुजारूं। जब ये दोनों बुजुर्गवार दरिया के पास पहुंचे तो उस शख्स ने बिस्मिल्लाह कही और पानी के ऊपर से गुजर गया। हजरत इब्राहिम ने भी बिस्मिल्लाह कही और दरिया को बूर फरमाया। उस शख्स ने इस पर ताज्जुब किया, यहाँ तक कि दोनों इस आबिद के घर पर पहुंच गए। हजरत इब्राहिम अलैहिस्सलाम ने उससे पूछा, कौन सा दिन तमाम दिनों से सख्त है? उसने कहा, जिस रोज खुदा अपने बंदों को उनके किरदार के मुताबिक सजा और जजा देगा। हजरत इब्राहिम ने फरमाया, आओ हम दोनों मिलकर दुआ करें कि खुदा हमें ऐसे दिन के शर से आमान में रखे। और दूसरी रिवायत में फरमाया कि आओ गुनहगार मोमिन के लिए दुआ करें। आबिद ने कहा, मैं दुआ नहीं करता क्योंकि 30 साल गुजर चुके हैं, मैं खुदा से एक हाजत तलब करता रहा हूँ लेकिन वो पूरी नहीं हुई, और जब तक वो हाजत पूरी नहीं होगी इससे कोई दूसरी हाजत तलब न करूंगा। हजरत इब्राहिम अलैहिस्सलाम ने फरमाया, ऐ आबिद, जब खुदा किसी बंदे को दोस्त रखता है तो उसकी दुआ को हब्स कर लेता है ताकि वो इससे मुनजात कर ले और फिर तलब करे, और जब किसी बंदे को दुश्मन रखता है तो उसकी दुआ को जल्द कबूल फरमा लेता है या इसके दिल में नाउम्मीदी डाल देता है ताकि दुआ ना करे। इसके बाद आबिद से पूछा कि तुम्हारी हाजत क्या थी? उसने कहा, एक रोज मैं इसी मुकाम पर इबादत कर रहा था, एक नहायत हसीन जमील लड़के को देखा जिसकी पेशानी से नूर साते था। और वो चंद भेड़ें और गाय चरा रहा था। मैंने उससे पूछा, ये भेड़ें किसकी हैं? उसने कहा, मेरी है। मैंने पूछा, तुम कौन हो? उसने कहा, इब्राहिम खलीलुल्लाह का फजंद इस्माइल हूँ। बस मैंने दुआ की और खुदा से इल्तिजा की कि मुझे अपने दोस्त इब्राहिम से मिला दे। हजरत इब्राहिम ने फरमाया, अब तुम्हारी दुआ कबूल हो चुकी है और मैं ही इब्राहिम हूँ। ये सुनकर वह आबिद बहुत खुश हुआ और अपने हाथ आपकी गर्दन में डाल के आपकी गर्दन के बोसे लिए और खुदा का शुक्र करने लगा। इसके बाद दोनों ने मिलके मोमिन और मोमनात के हक में दुआ की। वाक्य नंबर 54, रसूल खुदा का अहद। जिस वक्त सुहैल इब्न अमर सुलह हुदैबिया के बारे में रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के साथ मुज़ाकरा कर रहा था, तो अहदनामा लिखने के मौके पर उस पर दस्तखत से कबल जिंदल इब्न सुहैल, जो कुफार कुरैश के दरमियान से भाग कर आया था और उसके पांव में जंजीर पड़ी हुई थी, इस्लाम का ऐलान करते हुए मुसलमानों की जमीयत में दाखिल हो गया। और जब उसके बाप ने देखा तो उसके पास आके एक तमाचा लगाया और कहा, आए मोहम्मदिया, पहला मौका है जिसके बारे में हमने एक दूसरे से मुआहदा और मुसालहत की है, लिहाजा तुम्हें मेरे फर्जंद को वापस कर देना चाहिए। पैगंबर खुदा सल्लल्लाहु अलैहि वसल्लम ने इस अहद की बिना पर जो बाहम तय पा चुका था इस बात को कबूल फरमा लिया और जिंदल को इस शर्त पर देने के लिए आमादा हो गए कि सुहेल उसे अमान दे और कोई अजियत ना पहुंचाए। उसने हजरत के इसरार पर उसे अमान दी, लेकिन जिंदल ने कहा कि ऐ मुसलमानों, मैं इस्लाम ला चुका हूँ, अब कैसे मुशकिन में जाके रहूं? हजरत ने कहा, जाओ और सब्र करो यहाँ तक कि खुदा तुम्हारे लिए नजात और कुशादगी का इंतजाम फरमाए। मैं जो अहद और पैमान कर चुका हूँ उसके बरखिलाफ कोई काम नहीं कर सकता। सुहैल अपने फर्जंद का हाथ पकड़ के अपने साथ ले गया, लेकिन अपने अहद पर वफा नहीं की और उसे सख्त अजियत और आजार पहुंचाया। वाक्य नंबर 55, हराम गिजा। शरीक इब्ने अब्दुल्ला काजी के हालात में लिखा हुआ है कि इब्तिदा में वो एक परहेजगार फकीया था, यहाँ तक कि एक रोज उसे महदी अब्बासी ने तलब किया और उसे मजबूर किया कि इन तीन कामों में से किसी एक को अख्तियार करे, या मनसबे कदावत कबूल कर ले, या खलीफा के अतफाल का मुअल्लिम और मुरब्बी बने, या एक मरतबा खलीफा के यहाँ खाना खा ले। शरीक ने खाना खाने को दूसरे व दो कामों की निस्बत आसान समझा, लिहाजा इसी को अख्तियार किया। खलीफा ने अपने खास बावर्ची को हुक्म दिया कि इसके लिए अनवा व अकसाम की लजीज गजाएं तैयार करे। जब शरीक ने वो गजाएं तैयार की तो बावर्ची ने कहा कि ये खाना खाने के बाद अब शरीक नजात हासिल न कर सकेगा, और यही हुआ भी क्योंकि इन हराम लुकमों ने उसके अंदर ऐसी तासीर की कि उसने बकिया दोनों काम में मंजूर कर लिए। काजी बन गया और खलीफा के अतफाल का मुरब्बी और तालीक भी। कहते हैं कि एक मरतबा उसे कुछ मुअय्यन रकम मिलनी थी, उसकी वसूली के लिए उसने बैतुल माल पर सख्ती करना शुरू की तो खजांचे ने कहा, क्या तुमने हमारे हाथ गेहूं नहीं बेचे हैं कि उनकी कीमत वसूल करने के लिए इतना दबाव डाल रहे हो? उसने कहा, हकीकत तो यह है कि मैंने गेहूं से ज्यादा कीमती शय फरोख्त की है और वो है मेरा अपना दीन और ईमान। जनाब बहलूल दाना ने किस कदर शीरीन बात कही है, जिस वक्त हारून रशीद की जानिब से उनके लिए खाने का खान लाया गया तो उन्होंने उसे वापस किया और कबूल नहीं किया। खलीफा के कारंदों ने कहा कि खलीफा का यह हदिया वापस नहीं किया जा सकता। इस पर उन्होंने इस जगह मौजूद कुत्तों की तरफ इशारा करते हुए कहा कि इनके सामने डाल दो, ये खा लेंगे। खलीफा के मुलाजमीन सख्त नाराज हुए और कहा, तुमने खलीफा के हदिये की तौहीन की है। उन्होंने कहा, आहिस्ता बोलो वरना आकर कुत्ते समझ लेंगे कि ये खलीफा का खाना है तो वो भी नहीं खाएंगे। वाक्य नंबर 56, सैयद अली असफानी और करज खा। किताब दारुस्सलाम नूरी सफा नंबर 235 में जनाब सैयद हसन इब्ने सैयद अली असफानी से नकल किया है कि मैं अपने बाप के इंतकाल के वक्त नजफ अशरफ में तहसील इल्म में मशगूल था। मेरे बाप के मुआमलात मेरे बाज भाइयों के सुपुर्दगी में थे और मुझे इन उमूर के बारे में कोई इत्तला नहीं मिली थी। जब मेरे बाप के इंतकाल को 7 महीने गुजरे तो असफान में मेरी माँ भी इंतकाल कर गईं और इनका जनाजा नजफ अशरफ में लाया गया। उन्हें अय्याम में मैंने एक रात अपने बाप को ख्वाब में देखा और कहा کہ آپ کا انتقال تو اصفہان میں ہوا تھا اور اب آپ نجف اشرف میں ہیں. انہوں نے فرمایا ہاں مرنے کے بعد مجھے یہاں جگہ دی گئی ہے. میں نے پوچھا میری ماں بھی آپ کے ساتھ ہیں؟ فرمایا کہ وہ نجف اشرف میں ہیں مگر ان کا مکان دوسرا ہے. اس بات پر میں نے جانا کہ ان کا درجہ میرے باپ کے درجے کے برابر نہیں ہے. پھر میں نے پوچھا کہ آپ کا حال کیسا ہے؟ فرمایا میں شدت اور سختی میں تھا, بحمدللہ اب آرام میں ہوں. میں نے تعجب کیا اور کہا آیا آپ جیسا انسان بھی زحمت میں گرفتار تھا؟ انہوں نے فرمایا ہاں. آقا بابا معروف با نعلبہ کے فرزند حاج رضا کا کچھ مطالبہ میرے ذمے تھا اور وہ مجھ سے طلب بھی کرتے تھے لیکن میرے حالات خراب تھے اس وجہ سے ادا نہیں کر سکا. اور یہ سن کر میں خوف اور اضطراب کے باعث بیدار ہو گیا اور اپنے بھائی کو جو میرے باپ کے وصی بھی تھے اپنے خواب کی کیفیت تحریر کی اور لکھا کہ وہ اس امر کی تحقیق کریں کہ آیا ایسے شخص کسی شخص کا کوئی مطالبہ میرے باپ کے ذمے واجب الادا تھا. انہوں نے جواب دیا کہ میں نے تمام کاغذات میں تفتیش کی لیکن قرض خواہ میں حاج رضا کا نام نہیں ملا. میں نے دوبارہ لکھا کہ اس شخص کو تلاش کیجئے اور اس سے پوچھئے کہ آیا اس کا میرے باپ کے ذمے کوئی مطالبہ تو نہیں ہے تھا. میرے بھائی نے جواب میں لکھا کہ میں نے اس سے پوچھا تھا, اس نے بتایا کہ ہاں مجھے ان سے تقریباً 18 تومان ملنا تھے, سوا خدا کے کسی کو اس کا علم نہیں تھا. میں نے ان مرحوم کے انتقال کے بعد تم سے سوال کیا کہ آیا ان مرحوم کے قرض خواہوں میں میرا نام درج ہے یا نہیں. تم نے کہا نہیں اور میرے پاس بھی کوئی سند یا ثبوت موجود نہیں تھا. چنانچہ میں بہت فکر مند ہوا اور مرحوم نے کسی وجہ سے میری اس رقم کو اپنے کاغذات میں درج نہیں کیا. میں نے اس قرض خواہ کو وہ روپے ادا کرنا چاہے لیکن اس نے قبول نہیں کیے اور کہا میں انہیں معاف کر چکا ہوں. واقعہ نمبر 57 عذاب قبر. دارالسلام عراقی جزء مکاشفات برزخی میں سید جلیل اور عارف نبیل سید محمد عراقی کا یہ مکاشفہ درج ہے کہ میں اپنے ایام جوانی میں عراق کے مشہور معروف قریہ قزحرود میں جو میرے اصلی وطن ہے قیام پذیر تھا. وہاں ایک شخص نے جس کا نام مونس میں جانتا ہوں انتقال کیا. اسے میرے گھر کے سامنے قبرستان میں دفن کیا گیا. دفن کے بعد 40ویں روز تک جب مغرب کا وقت آتا تھا تو اس کی قبر سے ایک آگ کا شعلہ سا نمایاں ہوتا تھا اور جگر سوز نالہ و فریاد کی آواز سنی جاتی تھی. بلکہ ایک شب کے آغاز میں تو اس شخص کی نالہ و زاری نے اس قدر شدت پیدا کی کہ میں بجائے خود سخت خوف و ہراس میں مبتلا ہو گیا اور انتہائی دہشت کی وجہ سے میرا جسم لرزنے لگا یہاں تک کہ میں ضبط نہ کر سکا اور قریب تھا کہ غش کھا کر گر جاؤں. بعض لوگوں کو اس کی اطلاع ہوئی تو مجھے اپنے گھر اٹھا لے گئے. کچھ مدت کے بعد جب میری طبیعت قابو میں آئی تو اس شخص کی اس حالت پر تعجب ہوا کیونکہ اس کے حالات زندگی اس کیفیت سے مطابقت نہیں کرتے تھے. یہاں تک کہ یہ معلوم ہوا کہ وہ اپنی زندگی میں چند روز تک اپنے محلے کے مالیات کا محاسب اور کار پرداز رہا. اس نے ایک سید سے ان پر عائد کیا ہوا محصول طلب کیا اور وہ سید اس کی ادائیگی کی استطاعت نہیں رکھتے تھے لہذا انہیں قید میں رکھا اور ایک مدت تک اپنے گھر کی چھت سے لٹکائے رکھا تھا. واقعہ نمبر 58 مالیات وصول کرنے والے کی موت. ایک ثقہ بزرگ سے منقول ہے کہ کچھ دنوں قبل کاشان میں ایک شخص آقا محمد علی اتاروں کی جماعت کا منتظم اور ان کی مالی امور کا نگراں تھا. اس نے پابندی لگائی کہ کوئی دوسرا شخص کسی قیمت پر بھی اتار کی اجناس کی خرید و فروخت نہ کرے. ایک محتاج سید نے تھوڑی خوشبو حاصل کی تھی, اسے ایک شخص کے ہاتھ فروخت کیا. وہ ظالم شخص مطلع ہوا تو بازار میں انہیں پا کر گالیاں بھی دیں اور منہ پر تماچے بھی لگائے. وہ بیچارہ یہ کہہ کے وہاں سے روانہ ہوا کہ میرے جد تمہیں اس کی سزا دیں گے. اس ظالم نے یہ بات سنی تو پلٹ کر اپنے ملازم سے کہا اسے واپس لاؤ اور پھر ان کی پشت اور گردن پر چند گھونسلے لگائے اور یہ کہہ کر کہا کہ جاؤ اپنے جد سے کہو کہ میرے شانے کو باہر نکال دیں. دوسرے روز وہ مردود بخار میں مبتلا ہوا اور شب کو اس کے شانوں میں درد پیدا ہوا اور دوسرے روز شدید ورم ہو گیا اور فاسد مادہ شانوں میں اتر آیا. چوتھے روز جراحوں نے شانوں کا سارا گوشت اس طرح کاٹ پھینک دیا کہ ہڈیوں کی نوکیں باہر نکل آئیں اور ساتویں روز وہ مر گیا. واقعہ نمبر 59 امام جعفر صادق علیہ الصلوۃ والسلام کی وفائے عہد. علی ابن حمزہ کا بیان ہے کہ بنی امیہ کے منشیوں میں سے ایک شخص میرا دوست تھا. اس نے مجھ سے خواہش کی کہ اس لیے کہ امام جعفر صادق علیہ السلام سے ملاقات کی اجازت حاصل کروں. جب وہ امام کی خدمت میں پہنچا تو سلام کے بعد عرض کیا کہ میں آپ پر فدا ہو جاؤں، میں بنی امیہ کے دفتر میں منشی تھا، مجھے ان کی دنیا سے کثیر دولت حاصل ہوئی ہے اور میں نے ان اموال کے حصول میں حلال و حرام کا کوئی لحاظ نہیں رکھا۔ حضرت نے فرمایا، اگر بنی امیہ کے پاس کوئی ایسی جماعت نہ ہوتی جو ان کے لیے تحریری کام انجام دے، ان کے لیے مال غنیمت جمع کرے، ان کے دشمنوں سے جنگ کرے اور ان کے اجتماعی امور میں حاضر رہے تو ہمارے حق کو ہرگز ضبط نہیں کر سکتے تھے، اور اگر لوگ انہی کے حال پر چھوڑ دیتے تو جو کچھ ان کے پاس تھا اس کے علاوہ اور کچھ ان کے تصرف میں نہ تھا۔ اس بات پر اس شخص نے کہا، میں آپ پر فدا ہو جاؤں، میں نے جو کچھ کر رکھا ہے کیا اس سے میری گلو خلاصی کی کوئی راہ ہے؟ حضرت نے فرمایا، اگر میں تمہیں کوئی بات بتاؤں تو کیا اس پر عمل کرو گے؟ اس نے کہا ہاں۔ آپ نے فرمایا، تم نے ان کے دفتر معاملات سے جتنا مال و زر حاصل کیا ہے اسے علیحدہ کرو، صاحبان حق میں سے جس شخص کو پہچانتے ہو اسے حق واپس کر دو اس کا، اور جس شخص کو نہ جانتے ہو اس سے کچھ جو کچھ لیا ہے اسے تصدق کرو، یعنی اس کے مالک کی طرف سے خدا کی راہ میں صدقہ دو تاکہ اس امر کی ضمانت لے لوں کہ خدا تمہیں بہشت میں داخل کرے گا۔ علی ابن حمزہ کہتے ہیں کہ اس جوان نے دیر تک سر جھکائے رکھا، اس کے بعد کہا، میں آپ پر فدا ہو جاؤں، جو کچھ آپ نے فرمایا اس پر عمل کروں گا۔ اس کے بعد وہ میرے ہمراہ کوفے آیا اور جو مال و متاع اس کے پاس تھا اسے اس کے حقداروں کو واپس کیا، اور جو کچھ باقی بچا اسے صدقہ کر دیا، یہاں تک کہ اس نے اپنے جسم کا سارے لباس بھی دے دیا۔ چنانچہ میں نے اپنے رفیقوں سے کچھ رقم حاصل کی جس سے اس کے لیے لباس مہیا کیا اور کچھ اس کے خرچ کے لیے دیا۔ چند مہینے گزرنے کے بعد بیمار ہوا، میں ایک روز اس کی عیادت کے لیے گیا تو دیکھا کہ وہ نزع کے عالم میں ہے۔ اس نے آنکھیں کھولی اور کہا، اے علی ابن حمزہ، خدا کی قسم تمہارے آقا نے جو شرط کی تھی اسے وفا کر دیا۔ اس کے بعد اس کا انتقال ہو گیا اور ہم لوگوں نے اس کی تجہیز و تکفین اور دفن کا انتظام کیا۔ اس کے بعد جب میں مدینہ میں امام جعفر صادق علیہ السلام کی خدمت میں مشرف ہوا تو آپ نے فرمایا، اے علی، ہم تمہارے دوست سے جو شرط کی ہے اسے وفا کر دیا۔ اس نے میں نے عرض کیا، آپ پر فدا ہو جاؤں، آپ سچ فرماتے ہیں، خود اس نے بھی اپنی موت کے وقت مجھ سے یہی بات کہی تھی۔ واقعہ نمبر 60، صفوان جمال سے امام موسیٰ کاظم علیہ السلام کی فرمائش۔ صفوان ابن مہران جمال کوفی امام جعفر صادق علیہ السلام اور امام موسیٰ کاظم علیہ السلام کے اصحاب میں سے ایک متقی انسان تھا۔ اس نے اونٹ کرائے پر دینے کو اپنا ذریعہ معاش بنایا تھا اور کثیر تعداد میں اونٹوں کا مالک تھا۔ وہ کہتا ہے کہ ایک روز میں امام موسیٰ ابن جعفر علیہ السلام کی خدمت میں حاضر ہوا تو آپ نے فرمایا، اے صفوان، تمہارے سارے کام اچھے ہیں سوائے ایک کے۔ میں نے عرض کیا، میں آپ پر فدا ہو جاؤں، وہ کون سا کام ہے؟ تو حضرت نے فرمایا، تم اپنے اونٹ اس شخص یعنی ہارون رشید کو کرائے پر دیتے ہو۔ میں نے عرض کیا، میں یہ اونٹ حرص و حوص دولت بڑھانے سید و شکار اور لہو لعاب کے لیے کرائے پر نہیں دیتا ہوں، بلکہ خدا کی قسم جب اس نے سفر حج کے لیے خواہش کی تو میں نے دیے، اور خود میں بھی اس کی خدمت میں حاضری نہیں دیتا ہوں بلکہ اپنے غلاموں کو اس کے ہمراہ بھیج دیتا ہوں۔ حضرت نے فرمایا، آیا تم کرائے کی رقم نقد لیتے ہو یا اس کے اور اس کے متعلقین کی ذمہ باقی رہتی ہے تاکہ واپسی کے بعد ادا کریں؟ حضرت نے فرمایا، آیا تم اس کو یہ کہہ دو کہ ہارون اور اس کے ساتھی جب تک تمہارا کرایہ ادا نہ کریں زندہ رہیں؟ حضرت نے فرمایا، جو شخص ان کی بقا اور حیات کو پسند کرتا ہو وہ بھی انہی میں سے ہے، اور جو شخص ان میں شمار ہو جائے وہ بھی جہنم میں رہے گا۔ صفوان کہتا ہے کہ امام کے ارشاد کے بعد میں نے اپنے تمام اونٹ فروخت کر دیے۔ جب اس کی اطلاع ہارون کے کانوں تک پہنچی تو اس نے مجھے طلب کر کے کہا، جیسا میں نے سنا ہے تم نے اپنے اونٹ فروخت کر دیے ہیں۔ میں نے کہا، میں بوڑھا و ضعیف ناتواں ہو گیا ہوں، لہذا میں بذات خود اونٹوں کی دیکھ بھال نہیں کر سکتا، اور غلام بھی جیسی چاہیں یا پابندی سے نگہداشت نہیں کرتے۔ ہارون نے کہا، ایسا نہیں ہے، میں جانتا ہوں تمہیں اس کام پر کسی نے آمادہ کیا ہے، یہ کام موسیٰ ابن جعفر کے ارشاد پر ہوا ہے، تمہیں موسیٰ ابن جعفر سے کیا کام ہے؟ اس نے کہا، تم جھوٹ بولتے ہو، اگر میری مصاحبت میں تمہارے اچھے طرز عمل کا حق نہ ہوتا تو میں تمہیں قتل کروا دیتا۔ واقعہ نمبر 61، امام موسیٰ کاظم علیہ السلام اور علی ابن یقطین۔ ابراہیم جمال نے علی ابن یقطین
جو وزیر ہارون رشید ہے اس کے پاس جانے کی اجازت مانگی لیکن اسے اجازت نہیں ملی اور ملازمین نے اسے روک دیا. اسی سال علی ابن یقطین حج سے مشرف ہوئے اور مدینے پہنچے تو امام اسے کاظم علیہ السلام کی خدمت میں حاضر ہونے کے لیے اجازت طلب کی لیکن حضرت نے انہیں اجازت نہیں دی. انہوں نے دوسرے روز حضرت سے ملاقات کی اور عرض کیا کیا میرے آقا میرا گناہ کیا تھا کہ آپ نے مجھے حاضری کی اجازت نہیں دی؟ حضرت نے فرمایا اس لیے کہ تم نے اپنے ایک بھائی کو اجازت نہیں دی تھی. خدا اس وقت تمہاری سعی کو قبول نہیں فرمائے گا جب تک تم ابراہیم تمہیں معاف نہ کرے. علی بن یقطین نے عرض کیا اے میرے آقا اس وقت ابراہیم جمال کہاں ہے کہ میں اس سے اپنے راضی اور خوشنود کروں؟ میں مدینے میں ہوں اور وہ کوفے میں ہے. حضرت نے فرمایا جب رات ہو جائے تو بغیر اس کے کہ تمہارے رفیقوں میں کسی کو اطلاع ہو تنہا بقیہ میں جاؤ, وہاں ایک اصیل مرکب ملے گا, اس پر سوار ہو جانا. چنانچہ علی ابن یقطین نے ایسا ہی کیا. تھوڑی دیر کے بعد اپنے کو ابراہیم کے گھر کے دروازے پر پایا, دروازے پر دستک دیا اور کہا میں علی ابن یقطین ہوں. ابراہیم نے گھر کے اندر سے کہا علی ابن یقطین کا میرے دروازے پر کیا کام ہے؟ علی نے فریاد کرتے ہوئے کہا میرا کام بہت بڑا ہے اور اسے قسم دی کہ مجھے داخل ہونے کی اجازت دو. چنان جب گھر کے اندر پہنچے تو کہا اے ابراہیم مجھے میرے مولا نے قبول نہیں فرمایا جب تک تم مجھے معاف نہ کرو. ابراہیم نے کہا خدا تمہیں معاف فرمائے. علی ابن یقطین نے اسے قسم دی کہ اپنا پاؤں میرے چہرے پر رکھو. ابراہیم اس پر آمادہ نہیں ہوا تو انہوں نے دوبارہ قسم دی. جب ابراہیم نے قسم پر عمل کیا تو علی ابن یقطین کہہ رہے تھے کہ خداوند گواہ رہنا کس کے بعد مرکب پر سوار ہوئے اور اپنے کو امام موسیٰ کاظم علیہ السلام کے دروازے پر پایا, دروازے پر دستک دی تو امام نے انہیں داخلے کی اجازت دی. اس روایت سے برادران ایمانی کے حقوق کی عظمت بخوبی ثابت ہوتی ہے. علی ابن یقطین امام کے خاص اصحاب میں سے تھے. انہوں نے حضرت ہی کے حکم سے وزارت قبول کی تھی اور ان پر آپ کس قدر عنایت تھی کہ ایک مرتبہ عید قربان کے موقع پر فرمایا تھا کہ آج میرے دل میں کسی کی یاد تازہ نہیں ہوئی سوا علی ابن یقطین کے اور میں نے ان کے لیے دعا کی ہے. اس کے باوجود آپ نے ان کے ساتھ یہ طرز عمل اختیار فرمایا کہ دیکھو جب تک ابراہیم شتربان تم سے راضی نہ ہوگا تمہاری صحیح قبول نہیں ہے. یہاں تک کہ وہ حضرت اعجاز سے طی الارض کے ذریعے کوفے پہنچے اور ابراہیم کو اپنے سے راضی کیا. اس بنا پر ہمیں چاہیے کہ اپنی روزانہ زندگی میں خاص طور سے اس کا لحاظ رکھیں کہ ہمارے ہاتھوں سے برادران ایمانی کے حقوق ضائع نہ ہونے پائیں.